रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपाल बंगलादेश विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता, नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइन हुँदै 40 मेगावाट विद्युत बंगलादेश निर्यात हुने, नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता, बीपी राजमार्ग 10 अगाडि पूर्ण रूपमा संचालनमा आउन नसक्ने, विकल्पका रूपमा अन्य रूटलाई सुचारू गर्ने काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी, र ताइवानको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु। नेपालले बंगलादेशसँग विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता गरेको छ। नेपालले भारतपछि बंगलादेशमा 40 मेगावाट विद्युत बिक्रीका लागि बहुप्रतीक्षित त्रिपक्षीय सम्झौता गरेको हो। काठमाण्डुमा आज आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष महम्मद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभीबीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नारायणले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, बंगलादेशको वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन सहित दुवै देशका उच्च अधिकारीको उपस्थिति रहेको थियो। प्राधिकरणले भारतीय एजेन्सी एनभीबीएनलाई बिजुली उपलब्ध गराउनेछ। सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बंगलादेश पुर्याउनेछ। नेपाल र भारत बीचको पहिलो अन्तर्देशीय प्रसारण लाइन हुँदै विद्युत निर्यात गर्न लागि हो। कुल 400 केबी क्षमताको सो प्रसारण लाइन मार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ। प्राधिकरणले 25 मेगावाट क्षमताको त्रिशुली र 22 मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। प्राधिकरणले वर्षायामको 5 महिना जून 15 नोभेम्बरसम्ममा प्रति युनिट 9.30 रूपियाँमा बंगलादेशलाई बिजुली निर्यात गर्नेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार दुई देशका सचिव स्तरीय संयन्त्रको निर्णय अनुसार आज सम्झौतामा हस्ताक्षर भएको हो। सचिव स्तरीय संयन्त्रको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत आयोजना, नेपाल बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड बीचमा संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिव स्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ। यस्तै कुल 680 मेगावाटको सुनकोशी जलाशययुक्त विद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीचमा संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ेको छ। बंगलादेशले सन् 2040सम्ममा नेपालबाट 9000 मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारत बीच पनि 10 वर्षमा 10000 मेगावाट बिजुली निर्यात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। नेपाल र भारत बीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले हस्ताक्षर गर्नुभएको हो। त्यस अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका अध्यक्ष भिस्तिस कुमारको उपस्थिति रहेको नेपाल आयल निगमले जनाएको छ। सम्झौता अनुसार भारतको सिलीगुड़ीबाट नेपालको झापा स्थित चार अलीसम्म 50 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चार अलीमा 18,900 किलोलिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल निर्माण हुनेछ। यस्तै अमलेखगंजबाट चितवनको लोथरसम्म 62 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। लोथरमा 91,900 किलोलिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण 34 वटा राजमार्गका 805 स्थानमा पहिरो गएकोमा 774 स्थानको पहिरो हटाइएको जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै 29 राजमार्गमा विभागीय तथा भाड़ाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारू गरिएको जानकारी दिएको हो। यस्तै 5 मुख्य राजमार्गका 39 स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनस्थापना गर्न 20-25 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। त्यस्तै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुङ्गा खण्डमा बाढ़ीका कारण सड़क नै बगाएकाले दशैं अगाडि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ। त्यसको विकल्पका रूपमा अन्य रूटहरूलाई सहज ढंगले सुचारू गर्ने काम भइरहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो। सो सड़क खण्डमा पहाड़ काटेर सड़क बनाउने अवस्था नरहेको र सड़क बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उहाँले बताउनुभयो। बाढ़ीका कारण बीच बाटोमा फँसेका सवारी साधनलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सड़क निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो। दशैं अघि उपत्यका बाहिरी नै अन्य राजमार्गहरू सुचारू हुने र बाढ़ीका कारण 8 स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलीब्रिज राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। मध्यपहाड़ी राजमार्ग अन्तर्गत खुरकोट घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। केही दिन अघि आएको वर्षासँगैको बाढ़ी पहिरोले राजमार्गको संयौं स्थान अवरूद्ध भएपछि 5 दिनदेखि आवागमन ठप्प भएको थियो। राजमार्गमा दुवैतर्फबाट 5 दिनसम्मको निरन्तर प्रयासपछि पहिरो पञ्चायतसँगै आज दिउँसोदेखि सड़क सञ्चालनमा ल्याइएको सिन्धुली गोलन्चोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिनुभयो। मुलुकभरबाट बाढ़ी पहिरो र डुबान लगायतका प्राकृतिक विपदमा परेर 17,120 जनाको सकुशल उद्धार गरिएको छ। खोज उद्धारमा खटिएको नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्वयंसेवकहरूबाट गरी आज बिहानसम्ममा 17,000 भन्दा बढ़ीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो। उहाँले विपदमा परि बेपत्ता भएका 22 जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपदका घटनामा परि मुलुकभर घाइते भएका 169 जनाको विभिन्न अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गरिएको बताउनुभयो। घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किएको पनि प्रवक्ता तिवारीले जानकारी दिनुभयो। उहाँले विपदका बेला अति प्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्वारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। गृहमन्त्री रमेश लेखकले बाढ़ी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार राहत वितरण र घाइतेहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले राजमार्ग सुचारू गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसित पनि छलफल गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपदबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने बताउनु भएको छ। आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिनुहुँदै उहाँले उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार पनि निशुल्क हुने बताउनुभयो। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। यस अवसरमा बसन्तपुरमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ। बिहान 9:16 शुभ सायतमा दशैं घरमा जमरा राखिएको छ। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा गरी घटस्थापना सहित जमरा राख्नु भएको छ। त्यस्तै गोर्खा दरबारको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ। परम्परा अनुसार गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको पूजा कोठामा पदस्थापना गराई पानी घड़ा थापेर जमरा राखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढ़ी पहिरो पीड़ितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्स्थापनाको काम गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत घटस्थापनाको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले अकल्पनीय रूपमा जनधनको क्षति हुँदा यस वर्षको दशैं पनि खल्लो हुन गएको उल्लेख गर्नुभएको छ। मदन पुरस्कार गुठीले 2080 सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ। यस्तै गुठीले जगदम्बा श्री पुरस्कार प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गरेको छ। गुठीद्वारा आज ललितपुरको रातो बंगला स्कूलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गर्नुभयो। गुठीको साधारण सभा बैठकले गरेको निर्णय अनुसार मदन पुरस्कार 2080 मुकाम रणमैदानका लेखक मैनालीलाई तथा जगदम्बा श्री 2080 प्राध्यापक डाक्टर यादवलाई सम्मान गरिएको हो। पुरस्कारको राशि जनही 4,00,000 रहेको छ। गुठीले मदन पुरस्कार 2080 लागि 5 पुस्तक छनौट गरेको थियो। भक्त स्याङतानको डम्फूको आत्मालाभ, जीवन छेत्रीको नुनतेल, भावेश भुमरी र प्रणीता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा निरवको सन्तरासका 60 दिन रहेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। ताइवानको पिङटुङ काउन्टी स्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। घटनापछि अस्पतालमा रहेका करिब 300 बिरामीलाई अन्यत्र सारिएको अधिकारीहरूले जनाएका छन्। अस्पतालको मेसिन कक्षमा रहेको एयर कम्प्रेसर जल्दा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। अब खेलकुद समाचार।
क्यानाडामा जारी त्रिगुणात्मक T20 सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानाडाको किङ सिटीमा भएको खेलमा नेपालले 56 रनको जित हात पारेको हो। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको ओमान 19.5 ओभरमा 101 रन जोड्दै अल आउट भए। ओमानका जिसान मुसकले 35 र अभिक इलासले 12 रन बनाए। यसअघि नेपालले 7 विकेटको क्षतिमा 157 रन जोड्यो। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालको त्रिकोणात्मक T20 आई सिरिजमा ओमानलाई 56 रनले हराएको हो। नेपालका कुशल फुतेलले 3, रोहित पौडेल र सन्दीप लामिछानेले 2-2 विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले 20 ओभरमा 7 विकेट गुमाउँदै 157 रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेल 44 बलमा 2 चौका र 4 छक्का सहित 56 रनको योगदान दिए। ओपनर अनिल शाह 11, आसिफ शेख 16, देवफनल 18, दिपन सिंहरी 1, गुलशन झा 2 र कुशल फुतेल 11 रनमा आउट भएका थिए। यो खेलमा नेपालका कप्तान रोहित पौडेल म्यान अफ दि म्याच घोषित भए। जारी सिरिजमा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले ओमानलाई नै 37 रनले हराएको थियो। नेपाल क्यानाडासँग पहिलो खेलमा 4 विकेट र दोस्रो खेलमा 14 रनले हारेको थियो। नेपालले 4 अङ्क बनाएको छ। 3 खेलेको ओमानसँग 2 अङ्क रहेको छ। अब ओमान र क्यानाडा बीचको खेल बाँकी छ। यो खेलको नतिजापछि सिरिज विजेताको निर्णय हुनेछ। 3 खेल खेलेको क्यानाडाको 4 अङ्क छ। एभरेस्ट महिला भलिबल लिगमा काठमाडौँ स्प्याकले लगातार तेस्रो जित निकालेको छ। त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा बिहिबार मधेस युनाइटेड विरूद्ध 3-1 सेटको पुरानो आगमन जित निकाल्यो। जितसँगै 4 खेलमा 9 अङ्क जोडेको काठमाडौँ शीर्ष स्थानमा उग्लेको छ। 4 खेलमा पराजित मधेस अङ्क बिनाउँदै पुछारमा छ। यसअघि ललितपुर किङ्ससँग 3-1 सेटमा पराजित भएको काठमाडौँले चितवन शक्ति र गण्डकी थर्सलाई समान 3-1 सेटमा हराएको थियो। मधेस यसअघि कर्णाली ललितपुर र चितवनसँग समान 3-1 सेटमा पराजित भएको थियो।
आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल बंगलादेश विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता। नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइन हुँदै 40 मेगावाट विद्युत बंगलादेश निर्यात हुने। नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बीपी राजमार्ग दशैं अगाडि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने, विकल्पका रूपमा अन्य रूटलाई सुचारू गर्ने काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। र ताइवानको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।